इल्हाम से क्या मुराद है, लेकिन इस जगह याद रहे कि इल्हाम के लफ्ज से इस जगह ये मुराद नहीं है कि सोच और फिक्र की कोई बात दिल में पड़ जाए, जैसा कि जब शायर शेर के बनाने में कोशिश करता है या एक मिसरा बनाकर दूसरा सोचता रहता है तो दूसरा मिसरा दिल में पड़ता है, तो ये दिल में पड़ जाना इल्हाम नहीं है बल्कि ये खुदा के कानून कुदरत के मुआफिक अपने फिक्र और सोच का एक नतीजा है। जो शख्स अच्छी बातें सोचता है या बुरी बातों के लिए फिक्र करता है उसकी तलाश के मुआफिक कोई बात जरूर उसके दिल में पड़ जाती है। एक शख्स मसलन नेक और रास्तबाज आदमी है जो सच्चाई की हिमायत में शमशेर बनाता है, और दूसरा शख्स जो एक गंदा और पलीद आदमी है अपने शेरों में झूठ की हिमायत करता है और रास्तबाजों को गालियां निकालता है, तो बिलासुबा ये दोनों कुछ न कुछ शेर बना लेंगे, बल्कि कुछ ताजुब नहीं कि वो रास्तबाजों का दुश्मन जो झूठ की हिमायत करता है बबाइस दायमी मश्क के उसका शेर उमदा हो। तो अगर सिर्फ दिल में पड़ जाने का नाम इल्हाम है तो फिर एक बदमाश शायर जो रास्तबाजी और रास्तबाजों का दुश्मन और हमेशा हक की मुखालिफत के लिए कलम उठाता और इश्तराओं से काम लेता है खुदा का मुलहम कहलाएगा। दुनिया में नावलों वगैरह में जादू बयानियां पाई जाती हैं और तुम देखते हो कि इस तरह सरासर बातिल मगर मुसलसल मजमून लोगों के दिलों में पड़ते हैं, और क्या हम उनको इल्हाम कह सकते हैं? बल्कि अगर इल्हाम सिर्फ दिल में बात बात में पड़ जाने का नाम है तो एक चोर भी मुलहम कहला सकता है, क्योंकि वो बताओकात फिक्र करके अच्छे अच्छे तरीक नकब जनी के निकाल लेता है और उम्दा उम्दा तदबीरें डाका मारने और खून नहक करने की उसके दिल में गुजर जाती हैं, तो क्या लायक है कि हम इन तमाम नापाक तरीकों का नाम इल्हाम रख दें? हरगिज नहीं, बल्कि ये उन लोगों का ख्याल है जिनको अब तक उस सच्चे खुदा की खबर नहीं जो आप खास मुकालमा से दिलों को तसल्ली देता और नावाकिफों को रूहानी उलूम से मारिफत बख्शता है। इल्हाम क्या चीज है? वो पाक और कादिर खुदा का एक बरगुजीदा बंदे के साथ या उसके साथ जिसको बरगुजीदा करना चाहता है एक जिंदा और बाकुदरत कलाम के साथ मुकालमा और मुखातबा है। तो जब ये मुकालमा और मुखातबा काफी और तसल्ली बख्श सिलसिले के साथ शुरू हो जाए और उसमें ख्यालात फासिदा की तारीकी ना हो और न गैर मुक्तफी और चंद बेसरोपा लफ्ज हो और कलाम लजीज और पुरहिकमत और पुरशौकत हो, तो वो खुदा का कलाम है जिससे वो अपने बंदे को तसल्ली देना चाहता है और अपने तई उस पर जाहिर करता है। हाँ, कभी एक कलाम महज इम्तिहान के तौर पर होता है और पूरा और बाबरकत सामान साथ नहीं रखता, उसमें खुदा ताला के बंदे को उसकी इब्तदाई हालत में आजमाया जाता है, तब एक जर्रा इल्हाम का मदद चखकर फिर वाकई तौर पर अपना हालोकाल सच्चे मुलहमों की तरह बनावे या ठोकर खावे। बस अगर वो हकीकी रास्तबाजी सिद्दीकों की तरह इख्तियार नहीं करता तो इस नेमत के कमाल से महरूम रह जाता है और सिर्फ बेहूदा लाभजनी उसके हाथ में होती है। करोड़ों नेक बंदों को इल्हाम होता रहा है मगर उनका मर्तबा खुदा के नजदीक एक दर्जे का नहीं, बल्कि खुदा के पाक नबी जो पहले दर्जे पर कमाल सफाई से खुदा का इल्हाम पाने वाले हैं वो भी मर्तबे में बराबर नहीं। खुदा ताला फरमाता है, दिल कर रसूल फजलना बादहुम अला बाद, अल-बकरा 254। यानी बाद नबियों को बाद नबियों पर फजीलत है, इससे साबित होता है इल्हाम माज फजल है और फजीलत के वजूद में उसको दखल नहीं, बल्कि फजीलत उस सिद्क और इखलास और वफादारी के कदर पर है जिसको खुदा जानता है। हाँ, इल्हाम भी अगर अपनी बाबरकत शराइत के साथ हो तो वो भी इनका एक फल है। इसमें कुछ शक नहीं कि अगर इस रंग में इल्हाम हो कि बंदा सवाल करता है और खुदा उसका जवाब देता है, इसी तरह एक तरतीब के साथ सवाल और जवाब हो और इलाही शौकत और नूर इल्हाम में पाया जावे और उलू में गैब या मारे से सही अपर मुश्तमिल हो, तो वो खुदा का इल्हाम है। खुदा के इल्हाम में ये जरूरी है कि जिस तरह एक दोस्त दूसरे दोस्त से मिलकर बाहम हम कलाम होता है, उसी तरह रब और उसके बंदे में हम कलामी वाके हो और जब किसी अमर में सवाल करे तो उसके जवाब में एक कलाम लजीज फसीह खुदा ताला की तरफ से सुने जिसमें अपने नफ्स और फिक्र और गौर का कुछ भी दखल ना हो। اور وہ مکالمہ اور مخاطبہ اس کے لیے محبت ہو جائے تو وہ خدا کا کلام ہے اور ایسا بندہ خدا کی دراز میں عزیز ہے. مگر یہ درجہ کہ الہام بطور محبت ہو اور زندہ اور پاک الہام کا سلسلہ ایسے خدا سے بندے کو حاصل ہو اور صفائی اور پاکیزگی کے ساتھ ہو, یہ کسی کو نہیں ملتا وجود ان لوگوں کے جو ایمان اور اخلاص اور اعمال صالح میں ترقی کریں. اور نیز اس چیز میں جس کو ہم بیان نہیں کر سکتے, سچا اور پاک الہام الوہیت کے بڑے بڑے کرشمے دکھلاتا ہے. بارہا ایک نہایت چمکدار نور پیدا ہوتا ہے اور ساتھ اس کی پرشاوکت اور ایک چمکدار الہام آتا ہے. اس سے بڑھ کر اور کیا ہوگا کہ ملہم اس رات سے باتیں کرتا ہے جو زمین و آسمان کا پیدا کرنے والا ہے. دنیا میں خدا کا دیدار یہی ہے کہ خدا سے باتیں کرے. مگر اس ہمارے بیان میں انسان کی وہ حالت داخل نہیں ہے جو کسی کی زبان پر بیٹھے گانا کوئی لفظ یا فقرہ یا شعر جاری ہو اور ساتھ اس کے کوئی مکالمہ اور مخاطبہ نہ ہو, بلکہ ایسا شخص خدا کے امتحان میں گرفتار ہے. کیونکہ خدا اس طریق سے بھی سست اور غافل بندوں کو آزماتا ہے کہ کبھی کوئی فقرہ یا عبارت کسی کے دل پر یا زبان پر جاری کی جاتی ہے اور وہ شخص اندھے کی طرح ہو جاتا ہے, نہیں جانتا کہ وہ عبارت کہاں سے آئی ہے, خدا سے یا شیطان سے. تو ایسے فقرات سے استغفار لازم ہے. لیکن اگر ایک صالح اور نیک بندے کو بے حجاب مکالمہ الہی شروع ہو جائے اور مخاطبہ اور مکالمہ کے طور پر ایک کلام روشن لذیذ پرمانہ پر حکمت پوری شوکت کے ساتھ اس کو سنائی دے اور کم سے کم بارہا اس کو ایسا اتفاق ہوا ہو کہ خدا میں اور اس میں عین بیداری میں 10 مرتبہ سوال و جواب ہوا ہو. اس نے سوال کیا, خدا نے جواب دیا, پھر اسی وقت عین بیداری میں اس نے کوئی اور عرض کی اور خدا نے اس کا بھی جواب دیا, پھر گزارش ساجدانہ کی, خدا نے اس کا بھی جواب عطا فرمایا. ایسا ہی 10 مرتبہ تک خدا میں اور اس میں باتیں ہوتی رہیں اور خدا نے بارہا ان مکالمات میں اس کی دعائیں منظور کی ہوں, عمدہ عمدہ معارف پر اس کو اطلاع دی ہو, آنے والے واقعات کی اس کو خبر دی ہو اور اپنے برہنہ مکالمہ سے بار بار کے سوال و جواب میں اس کو مشرف کیا ہو, تو ایسے شخص کو خدا تعالیٰ کا بہت شکر کرنا چاہیے اور سب سے زیادہ خدا کی راہ میں فدا ہونا چاہیے. کیونکہ خدا نے محض اپنے کرم سے اپنے تمام بندوں میں سے اسے چن لیا اور ان صدیقوں کا اس کو وارث بنا دیا جو اس سے پہلے گزر چکے ہیں. یہ نعمت نہایت ہی نادر الوقوع اور کچھ قسمت کی بات ہے, جس کو ملی اس کے بعد جو کچھ ہے وہ ہیچ ہے.
اسلام کی خصوصیت.
اس مرتبے اور اس مقام کے لوگ اسلام میں ہمیشہ ہوتے رہے ہیں اور ایک اسلام ہی ہے جس میں خدا بندے سے قریب ہو کر اس سے باتیں کرتا اور اس کے اندر بولتا ہے اور اس کے دل میں اپنا تخت بناتا اور اس کے اندر سے اسے آسمان کی طرف کھینچتا ہے اور اس کو وہ سب نعمتیں عطا فرماتا ہے جو پہلوں کو دی گئیں. افسوس اندھی دنیا نہیں جانتی کہ انسان نزدیک ہوتا ہوتا کہاں تک پہنچ جاتا ہے. وہ آپ تو قدم نہیں اٹھاتے اور جو قدم اٹھائے تو یا تو اس کو کافر ٹھہرایا جاتا ہے اور یا اس کو معبود ٹھہرا کر خدا کی جگہ دی جاتی ہے. یہ دونوں ظلم ہیں, ایک افراد سے اور ایک تفرید سے پیدا ہوا. اگر عقل مند کو چاہیے کہ وہ کم ہمت نہ ہو اور اس مقام اور اس مرتبے کا انکاری نہ رہے اور نہ صاحب اس مرتبے کی قصر شان کرے اور نہ اس کی پوجا شروع کر دے. اس مرتبے پر
خدا تعالیٰ وہ تعلقات اس بندے سے ظاہر کرتا ہے
کہ گویا اپنی الوہیت کی چادر اس پر ڈال دیتا ہے اور ایسا شخص خدا کے دیکھنے کا آئینہ بن جاتا ہے. یہی بھید ہے جو ہمارے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ جس نے مجھے دیکھا اس نے خدا کو دیکھ لیا. اگر یہ بندوں کے لیے انتہائی تنبیہ ہے اور اس پر تمام سلوک ختم ہو جاتے ہیں اور پوری تسلی ملتی ہے.
مقرر کا مکالمہ و مخاطبہ الہیہ سے مشرف ہونا.
میں بنی نو پر ظلم کروں گا اگر میں اس وقت ظاہر نہ کروں کہ وہ مقام جس کی میں نے یہ تعریفیں کی ہیں اور وہ مرتبہ مکالمہ اور مخاطبہ کا جس کی میں نے اس وقت تفصیل بیان کی وہ خدا کی عنایت نے مجھے عنایت فرمایا ہے. تاکہ اندھوں کو بینائی بخشوں اور ڈھونڈنے والوں کو اس گمگشتہ کا پتہ دوں اور سچائی قبول کرنے والوں کو اس پاک چشمے کی خوشخبری سناؤں. جس کا تذکرہ بہتوں میں ہے اور پانے والے تھوڑے ہیں. میں سامعین کو یقین دلاتا ہوں کہ وہ خدا جس کے ملنے میں انسان کی نجات اور دائم خوشحالی ہے وہ بجز قرآن شریف کی پیروی کے ہرگز نہیں مل سکتا. کاش جو میں نے دیکھا ہے لوگ دیکھیں اور جو میں نے سنا ہے وہ سنیں. اور قصوں کو چھوڑ دیں اور حقیقت کی طرف دوڑیں. وہ کامل علم کا ذریعہ جس سے خدا نظر آتا ہے, وہ میل اتارنے والا پانی جس سے تمام شکوک دور ہو جاتے ہیں, وہ آئینہ جس سے اس برتر ہستی کا درشن ہو جاتا ہے, خدا کا وہ مکالمہ اور مخاطبہ ہے جس کا میں ابھی ذکر کر چکا ہوں. جس کی روح میں سچائی کی طلب ہے وہ اٹھے اور تلاش کرے. میں سچ سچ کہتا ہوں کہ اگر روحوں میں سچی تلاش پیدا ہو اور دلوں میں سچی پیاس لگ جائے تو لوگ اس طریق کو ڈھونڈیں اور اس راہ کی تلاش میں لگیں. مگر یہ راہ کس طریق سے کھلے گی اور حجاب کس دبا سے اٹھے گا؟ میں سب طالبوں کو یقین دلاتا ہوں کہ صرف اسلام ہی ہے جو اس راہ کی خوشخبری دیتا ہے, اور دوسری قومیں تو خدا کے الہام پر بدت سے مہر لگا چکی ہیں. تو یقیناً سمجھو کہ یہ خدا کی طرف سے مہر نہیں بلکہ محرومی کی وجہ سے انسان ایک ہیلا پیدا کر لیتا ہے. اور یقیناً سمجھو کہ جس طرح یہ ممکن نہیں کہ ہم بغیر آنکھوں کے دیکھ سکیں یا بغیر کانوں کے سن سکیں یا بغیر زبان کے بول سکیں, اسی طرح یہ بھی ممکن نہیں کہ بغیر قرآن کے اس پیارے محبوب کا منہ دیکھ سکیں. میں جوان تھا, اب بوڑھا ہوا, مگر میں نے کوئی نہ پایا جس نے بغیر اس پاک چشمے کے اس کھلی کھلی معرفت کا پیالہ پیا ہوگا.